Language recordings. देखो सुनो और जियो बाइबल की तस्वीरी कहानी पहली किताब दुनिया का आगाज। दोस्तों आदाब, आइए और इब्तिदा में इस जमीन पर बसने वाले लोगों के मुतालिक सीखें। हम उनसे एक सच्चे खुदा के बारे में बहुत कुछ सीख सकते हैं। लाल किताब वाली तस्वीरों को देखिए और जब आप ये आवाज सुने तो अगली तस्वीर देखें। शुरू करें। तस्वीर नंबर एक, आदम और जानदार। इब्तिदा में जमीन पर कुछ नहीं था, सिर्फ खुदा था। खुदा एक है, वो रूह है, हम उसे नहीं देख सकते। खुदा हर चीज पर कादिर है, वो सब कुछ जानता है और हर जगह मौजूद है। खुदा ने आसमान और जमीन पर हर चीज बनाई। खुदा ने जमीन की मट्टी से एक इंसान बनाया। खुदा ने इंसान को ऐसी रूह अता की कि वो उसे जान सके। उसके ख्यालात और उसकी ख्वाहिशात खुदा की मानिंद थीं। खुदा ने इंसान का नाम आदम रखा। आदम ने तमाम जानवरों के नाम रखे जिनको खुदा ने बनाया था। खुदा ने आसमान में भी तमाम रूहें और फरिश्ते बनाए। खुदा की बनाई हुई हर चीज बहुत अच्छी थी। तस्वीर नंबर दो, आदम के लिए एक साथी। खुदा ने आदम को एक बाग में रखा जिसकी वो हिफाजत करता था। वहां हर किस्म के नर और मादा जानवर थे, लेकिन आदम के लिए कोई अच्छा साथी नहीं था। बस खुदा ने आदम पर गहरी नींद भेजी। फिर उसने आदम की एक पसली निकाली। खुदा ने आदम की पसली से एक औरत बनाई और वो उसे आदम के पास लाया ताकि वो उसकी साथी बने। वो दोनों नंगे थे, लेकिन वो इससे बेखबर थे। वो खुदा से दोस्तों की तरह बातें करते थे। उस खूबसूरत जगह में कोई दुख, बुराई या मौत न थी। तस्वीर नंबर तीन, शैतान सांप के रूप में। खुदा ने आदम से कहा, तू बाग के हर दरख्त का फल बेरोक टोक खा सकता है, लेकिन नेको बद की पहचान के दरख्त का कभी न खाना, क्योंकि जिस रोज तूने इसमें से खाया तू मरा। शैतान एक आसमानी फरिश्ता था, लेकिन उसने खुदा से बगावत की। वो खुदा का मुखालिफ बन गया। शैतान औरत के पास एक खूबसूरत सांप की शक्ल में आया। उसने औरत को फरेब दिया और कहा कि वो नहीं मरेगी। उसने उसे दरख्त का फल खाने पर राजी कर लिया। औरत ने फल का कुछ हिस्सा आदम को भी दिया। उन्होंने खुदा की नाफरमानी की और जैसा खुदा ने फरमाया था उनकी रूहें पजमुर्दा हो गईं। वो शर्मसार हुए क्योंकि वो नंगे थे और उन्होंने अपने आप को खुदा से छिपाया। तस्वीर नंबर चार, आदम और हव्वा बागे अदन से निकाल दिए गए। खुदा ने आदम और औरत को बागे अदन से बाहर कर दिया। उसने आदम से कहा, क्योंकि तूने इस दरख्त में से खाया इसलिए जमीन तेरे सबब से लानती हुई। तुझे इसकी पैदावार हासिल करने के लिए सख्त मेहनत करना होगी। खुदा ने औरत से कहा, मैं तेरे दर्द जेह को बढ़ाऊंगा, और सांप से कहा, इसलिए कि तूने ये किया तू मलाऊन ठहरा। तू अपने पेट के बल चलेगा। सांप आदम का दुश्मन बन गया। आदम ने औरत का नाम हव्वा रखा, जिसका मतलब है जिंदगी। हव्वा के हाथ बच्चे पैदा हुए, जो हम सब के बाप दादा हैं। हम आज भी खुदा से जुदा हैं, और हम भी आदम की मानिंद खुदा के नाफरमान हैं। खुदा ने वादा किया कि एक रोज वो एक शख्स को भेजेगा, वो शैतान पर फतह पाएगा और हमारा खुदा से दोबारा मिलाप कराएगा। वो शख्स खुदावंद यीशु मसीह है। तस्वीर नंबर 5, नूह की कश्ती। आदम की औलाद ने शैतान के तरीके इख्तियार कर लिए। सिर्फ एक शख्स ने खुदा के हुक्मों पर चलने की कोशिश की, जिसका नाम नूह था। खुदा ने नूह से कहा, मैंने इंसानों को खत्म कर देने का फैसला कर लिया है, क्योंकि जमीन उनके जुल्म से भरी हुई है। अपने लिए एक कश्ती बना, मैं जमीन पर पानी का तूफान लाने वाला हूं। मैं हर जानदार को तबाह कर दूंगा, अपनी बीवी और अपने बेटों और उनकी बीवियों को लेकर कश्ती में चला जा। परिंदों और जानवरों की हर किस्म में से एक एक नर और एक एक मादा भी साथ ले, ताकि उनकी नस्ल कायम रहे। नूह ने सब कुछ खुदावंद के हुक्म के मुताबिक किया। तस्वीर नंबर 6, बहुत बड़ा तूफान। नूह ने लोगों को खबरदार किया कि खुदा उनको तबाह करने वाला है, लेकिन वो बदी से बाज न आए। नूह और उसका खानदान और तमाम जानवर कश्ती में दाखिल हो गए। खुदा ने उन्हें कश्ती के अंदर बंद कर दिया। तब एक तूफानी बारिश शुरू हुई। 40 दिन और 40 रात तक शदीद बारिश होती रही। जमीन के नीचे से पानी के चश्मे उबल पड़े। सारी जमीन पर एक बहुत बड़ा सैलाब बरपा हुआ। चरिंद, परिंद और इंसान सब के सब जमीन पर से मर मिटे। सिर्फ नूह और वो तमाम जो कश्ती में सवार थे बाकी बचे। तस्वीर नंबर 7, कौसे कजाह और खुदा का वादा। बारिश बंद हुई और जमीन एक साल के बाद सूख गई। नूह और उसका खानदान और सब जानवर कश्ती से बाहर आ गए। नूह ने खुदा के हुजूर कुर्बानियां चढ़ाई और खुदा खुश हुआ। खुदा ने आसमान पर कौसे कजाह नमूदार की और उसने कहा, मैं आइंदा कभी ऐसे सैलाब से तमाम जानदारों को तबाह न करूंगा। जब भी कौसे कजाह नमूदार होगी, ये मुझे तुमसे किया हुआ वादा याद दिलाएगी। दोस्तों, जब भी आप आसमान पर कौसे कजाह को देखें, तो आप भी इस बात को जान लें कि खुदा दुनिया का इंसाफ करेगा। आइंदा वो दुनिया को आग से तबाह करेगा। ताहम वो लोग जो ईमानदार हैं और खुदा के हुक्मों पर चलते हैं, उन्हें इस बात से डरने की जरूरत नहीं। खुदा ने हमें बचने की एक राह बताई है, और वो राह खुदावंद यीशु मसीह है। तस्वीर नंबर 8, बाबुल का बुर्ज। नूह के बेटों की बहुत सी औलाद थी। खुदा ने उन्हें सारी जमीन पर रहने बसने के लिए कहा, लेकिन वो लोग एक दूसरे से जुदा नहीं होना चाहते थे। उन्होंने एक शहर तामीर करने का इरादा किया और एक बुर्ज जिसकी चोटी आसमान तक पहुंचे। खुदा ने इस नाफरमानी और लोगों के गुरूर पर निगाह की और उसने कहा, ये सब लोग एक हैं और इन सबों की एक ही जबान है। آؤ ہم وہاں جا کر ان کی زبان میں اختلاف ڈالیں۔ اس تصویر میں لوگوں کو دیکھیے، وہ ایک دوسرے کی بولی نہیں سمجھ رہے۔ ان کو شہر کی تعمیر روک دینا پڑی اور مختلف جگہوں میں جا کر رہنا پڑا۔ انسان کی نافرمانی کے باعث بہت سی زبانوں نے جنم لیا۔ نافرمانی لوگوں کو ایک دوسرے سے الگ کر دیتی ہے، اور نافرمانی ہی لوگوں کو خدا سے بھی جدا کر دیتی ہے۔ تصویر نمبر 9، ایوب کی عبادت۔ آپ اس تصویر میں جو آدمی دیکھ رہے ہیں وہ ایوب ہے۔ وہ صرف سچے خدا کی عبادت کرتا اور اس کے حضور قربانی گزرانتا تھا۔ وہ شیطان کی راہوں پر نہیں چلتا تھا۔ خدا نے شیطان سے کہا کہ وہ ایوب سے بہت خوش ہے، اور خدا نے ایوب کو بہت مالدار بنایا۔ ایوب کے بہت سے بچے، خادم اور جانوروں کا ایک بڑا ریوڑ تھا۔ ایک دن شیطان نے کہا، ایوب صرف اس لیے خدا کی عبادت کرتا ہے کیونکہ وہ مالدار ہے۔ اس نے خدا سے یہ بھی کہا، اگر تو ایوب کے پاس جو کچھ ہے اس سے لے لے تو وہ تیری ہستی کا انکار کر دے گا۔ خدا جانتا تھا کہ شیطان جھوٹ بول رہا ہے۔ وہ جانتا تھا کہ اگر ایوب غریب بھی ہو جائے تو بھی وہ اس کی عبادت کرنا جاری رکھے گا۔ بس یہ ثابت کرنے کے لیے کہ ایوب ایک نیک انسان ہے، خدا نے شیطان کو ایوب سے سب کچھ چھین لینے کا اختیار دے دیا۔ تصویر نمبر 10، ایوب کا ماتم کرنا۔ ایک روز ایوب کے ملازم اس کے پاس بڑی ہولناک خبریں لے کر دوڑے آئے، آپ کے دشمن زبردستی آپ کے بیل اور گدھے لے گئے۔ نہ صرف یہ بلکہ آپ کے تمام نوکروں کو بھی ہلاک کر دیا۔ آسمانی بجلی گرنے سے آپ کی بھیڑیں اور چرواہے جل مرے۔ ڈاکو آپ کے تمام اونٹ لے گئے۔ ایک اور نوکر ان سب سے زیادہ بری خبر لایا، آپ کے بچے ضیافت میں تھے کہ ایک تیز آندھی چلی اور ضیافت گاہ گر گئی، اور وہ سب ملبے کے نیچے دب کر مر گئے۔ ایوب نے اپنا سر مڑایا اور زمین پر گر گیا۔ اس نے کہا، خداوند نے دیا، خداوند نے لیا، اسی کا نام مبارک ہو۔ ان تمام تکلیفوں کے باوجود ایوب نے خدا کو نہیں کوسا۔ تصویر نمبر 11، ایوب کا غم۔ شیطان نے خدا سے کہا، اگر تو اس کے بدن کو تکلیف دے گا تو وہ تیرا انکار کر دے گا۔ چنانچہ خدا نے شیطان کو پھر سے ایوب کو آزمانے کی اجازت دے دی۔ پس شیطان نے ایوب کو ایک ہولناک جلدی بیماری میں مبتلا کر دیا۔ ایوب کی بیوی نے کہا، تو خدا کا انکار کر کے مر کیوں نہیں جاتا؟ لیکن ایوب نے اسے ڈانٹتے ہوئے کہا، ہم خدا سے اچھی چیزیں تو قبول کر لیتے ہیں، لیکن کیا ضروری ہے کہ ہم خدا سے راحت تو پائیں لیکن مصیبت کو نہ جھیلیں؟ ایوب کے تین دوست اس کے پاس آ کر کئی دن تک اس کے ساتھ تکرار کرتے رہے۔ انہوں نے کہا، خدا نے ایوب کو ضرور کسی بدی کی سزا دی ہے۔ پھر خدا ان پر ظاہر ہوا اور انہیں بتایا کہ وہ اس صورتحال کو نہیں جانتے۔ خدا قادر مطلق ہے اور وہ سب کچھ جانتا ہے۔ وہ یہ بھی جانتا ہے کہ ہمارے لیے کیا بہتر ہے، اور وہی اکیلا ہمارے لیے مشکل یا آسان زندگی چنتا ہے۔ تصویر نمبر 12، ایوب کی بحالی۔ جب ایوب نے خدا کی عظمت پر غور کیا تو شرمسار ہوا کہ اس نے خدا پر کیوں شک کیا۔ ایوب نے اپنے رفیقوں کے حق میں دعا کی، کیونکہ وہ خدا کے طریقوں کو سمجھنے سے قاصر تھے۔ تب خدا نے ایوب کو صحت بخشی اور پھر سے خوشحالی عطا کی۔ اس کے دوستوں نے اس کے ساتھ کھانا کھایا اور اسے تحفے دیے۔ خدا نے اسے 7 بیٹے اور 3 خوبصورت بیٹیاں عطا کیں۔ وہ اپنی نسل کو دیکھنے کے لیے بہت دیر تک جیتا رہا اور اس نے بڑی عمر میں وفات پائی۔ دوستو، خدا جانتا ہے کہ آپ کو اس زندگی میں کس لیے دکھ اٹھانا پڑتا ہے۔ یاد رکھیں، خدا ہم سے پیار کرتا ہے اور ہماری بھلائی چاہتا ہے۔ وہ چاہتا ہے کہ ہم اس پر بھروسہ رکھیں، تاکہ ہم اپنے خداوند یسوع مسیح کے وسیلے سے شیطان پر فتح پا سکیں۔ دوستو، آئیے اب ہم آپ کو ابراہیم نامی ایک شخص کے بارے بتاتے ہیں۔ اس کی فرما برداری کی وجہ سے خدا نے اسے بہت ساری قوموں کا باپ بنایا اور اس کے ذریعے ہمیں بڑی برکت ملی۔ اس اشارے یا میوزک کے بعد اگلی تصویر دیکھیں۔ آئیے اب ہم شروع کریں۔ تصویر نمبر 13، ابراہیم کی اپنے وطن سے روانگی۔ ایک دن خدا ابراہیم سے یوں مخاطب ہوا، تو اپنے وطن اور اپنے گھر سے روانہ ہو کر اس سرزمین میں چل جو میں تجھے دکھاؤں گا۔ میں تجھے ایک بڑی قوم بناؤں گا، زمین پر بسنے والے تمام لوگ تیرے وسیلے سے برکت پائیں گے اور سرفراز ہوں گے۔ ابراہیم نے خدا کے وعدے پر یقین کیا اور جیسا اس نے فرمایا تھا ویسا ہی کیا۔ اس نے اپنی بیوی، اپنے نوکروں اور اپنا مال اپنے ساتھ لیا اور کئی دنوں کے سفر کے بعد ملک کنعان میں پہنچا۔ وہاں اس سے خدا ہم کلام ہوا، یہ تمام زمین جو تو دیکھ رہا ہے میں تیری اولاد کو دوں گا۔ تصویر نمبر 14، ابراہیم اور لوط۔ ابراہیم کا ایک بھتیجا تھا جس کا نام لوط تھا، وہ بھی ابراہیم کے ساتھ گیا۔ ابراہیم اور لوط دونوں کے پاس جانوروں کے بہت بڑے ریوڑ تھے۔ ابراہیم کے چرواہوں اور لوط کے چرواہوں میں اکثر جھگڑا ہوتا رہتا تھا، کیونکہ ان سب کے لیے وہاں چراگاہ کافی نہ تھی۔ چنانچہ ابراہیم نے لوط سے کہا، ہمارے درمیان جھگڑا نہیں ہونا چاہیے، ہم کیوں نہ الگ ہو جائیں؟ زمین کا جو حصہ بھی چاہو اپنے لیے چن لو۔ لوط اپنے اور اپنے ریوڑوں کے لیے سب سے اچھی زمین چاہتا تھا، چنانچہ اس نے دریا کی زرخیز وادی چن لی۔ وہ ایک شہر کی نزدیکی وادی میں جا بسا جسے سدوم کہتے تھے۔ تب خدا دوبارہ ابراہیم سے مخاطب ہوا، یہ تمام زمین جو تیرے سامنے ہے میں تجھے اور تیری اولاد کو ہمیشہ کے لیے دوں گا۔ تصویر نمبر 15، ابراہیم اور ملک صدق کی ملاقات۔ سدوم کے لوگ انتہائی بدکار تھے، ان کے اور ان کے دشمنوں کے درمیان جنگ ہوئی۔ لوط اور اس کے خاندان کے تمام لوگ گرفتار کر لیے گئے، لیکن ابراہیم اور اس کے آدمیوں نے جا کر انہیں چھڑا لیا और दुश्मनों को शिकस्त दी। जैसे ही वो मैदान जंग से वापस लौटे, उन्हें एक बहुत बड़ा बादशाह मिला। उसका नाम मलके सिदक था। वो सालम का बादशाह था, जिसका मतलब सलामती है। मलके सिदक इब्राहिम के लिए रोटी और मैं लाया और कहा, खुदा ताला की तरफ से इब्राहिम मुबारक हो, जिसने तेरे दुश्मनों को तेरे हाथ में कर दिया। इब्राहिम ने सलामती के बादशाह को तोहफे दिए। सुदूम का बादशाह शरीर था, इसलिए इब्राहिम ने उसे कोई इज्जत न दी। ताहम लूत बेवकूफ था, वो फिर से सुदूम में जाकर रहने लगा। तस्वीर नंबर 16। इब्राहिम की औलाद सितारों से जायद। इब्राहिम खुदा का दोस्त बन गया, लेकिन इब्राहिम औलाद न होने की वजह से गमगीन था। तब खुदा इब्राहिम को बाहर ले गया और कहा, ऊपर निगाह कर और सितारों को गिन, अगर तू गिन सकता है तेरी औलाद ऐसी ही होगी। बस इब्राहिम ने खुदा के वादे पर यकीन किया और खुदा उससे खुश हुआ। खुदा ने इब्राहिम को दोबारा यकीन दिलाया कि एक दिन उसकी सारी औलाद मुल्क कनान की वारिस होगी। तस्वीर नंबर 17। इस्माइल। कई साल बीत गए, लेकिन इब्राहिम की बीवी सारा के यहां कोई औलाद न हुई। एक दिन सारा ने इब्राहिम से कहा, मेरी लौंडी के पास जा, शायद उससे मेरा घर आबाद हो। चुनाचे सारा की लौंडी हाजिरा उम्मीद से हो गई। सारा हाजिरा से हसद करने लगी और उससे सख्ती का बर्ताव करती। खुदा ने हाजिरा को तसल्ली देने के लिए अपना फरिश्ता भेजा और उसने बताया कि उसके बेटा होगा जिसका नाम इस्माइल होगा। उसकी औलाद कसरत से होगी और एक बड़ी कौम बनेगी। इस्माइल अरबों का बाप बना। लेकिन खुदा ने इब्राहिम से कहा, तेरी बीवी सारा के यहां बेटा होगा और मैं उससे अपना अबदी अहद बांधूंगा। तस्वीर नंबर 18। सारा का हंसना। एक रोज जब इब्राहिम 99 और सारा 90 बरस के हो गए थे, खुदा की तरफ से 3 कासिद उनके पास आए। सारा ने खाना तैयार किया और इब्राहिम ने उन्हें अपने खैमे के बाहर खिलाया। फिर कासिदों में से एक ने उसे खुदा का पैगाम दिया, आज से 9 माह बाद सारा के यहां एक बेटा होगा। सारा खैमे के अंदर थी और उसने ये बात सुनी तो उसे यकीन ना आया। बस वो अपने दिल में हंसी और खुदा ने इब्राहिम से कहा, सारा ने क्यों मजाक उड़ाया? क्या खुदावंत के नजदीक कोई बात मुश्किल है? और खुदा के वादे के मुताबिक सारा के यहां बुढ़ापे में बेटा हुआ और उन्होंने उसका नाम इजहाक रखा, जिसका मतलब है कह कहा या जोर की हंसी। तस्वीर नंबर 19। इब्राहिम की दलील। खुदा ने सुदूम को तबाह कर देने का फैसला किया, क्योंकि वहां बदी बहुत बढ़ गई थी। उसने इब्राहिम को बताया कि वो क्या करने को है। इब्राहिम को उसी लम्हे लूत याद आ गया और उसने कहा, क्या तू बेगुनाह को गुनाहगारों के साथ मार डालेगा? क्या सारी जमीन का मुनसिफ इंसाफ नहीं करेगा? इब्राहिम ने सुदूम के बचाव के लिए दलील पेश की। बस खुदा ने इब्राहिम को बताया, अगर उस शहर में 10 नेक आदमी भी हों तो मैं उसे तबाह नहीं करूंगा। खुदा के कासिद सुदूम के शहर में दाखिल हुए, लेकिन वहां लूत के अलावा कोई रास्तबाज न निकला। बस कासिदों ने लूत को शहर से भाग जाने के लिए कहा। तब खुदा ने आसमान से आग बरसाई और सारा सुदूम जलकर राख का ढेर बन गया। صرف لوط اور اس کی دو بیٹیاں زندہ بچے۔ تصویر نمبر 20، ابراہام کی قربانی۔ ابراہام کا بیٹا اسحاق جوان ہو گیا، تب خدا نے ابراہام کو آزمایا۔ خدا نے اس سے کہا، اپنے اکلوتے بیٹے اسحاق کو لے اور اس کی میرے حضور قربانی گزران۔ ابراہام نے خداوند پر بھروسہ رکھا، پس وہ خدا کا حکم بجا لانے کے لیے تیار ہو گیا۔ وہ جانتا تھا کہ خدا اسحاق کو دوبارہ زندہ کر سکتا ہے۔ جب ابراہام اسحاق کو ذبح کرنے لگا تو خدا اس سے مخاطب ہوا، ابراہام اپنا ہاتھ روک لے، لڑکے کو نقصان نہ پہنچا، کیونکہ اب میں جان گیا ہوں کہ تو خدا سے ڈرتا ہے، کیونکہ تو نے اپنے اکلوتے بیٹے کو بھی میرے لیے قربان کرنے سے گریز نہیں کیا۔ تب ابراہام نے جھاڑی میں ایک مینڈھا دیکھا۔ ابراہام نے اس مینڈھے کو اپنے بیٹے کی جگہ خدا کے لیے قربان کیا۔ تصویر نمبر 21، بوڑھا ابراہام اور اس کا نوکر۔ جب ابراہام بہت بوڑھا ہو گیا، اس نے اپنے خادم کو بلا کر اس سے کہا، میرے وطن میں واپس جا اور میرے بیٹے اسحاق کے لیے کوئی لڑکی تلاش کر۔ ابراہام نہیں چاہتا تھا کہ اسحاق ملک کنان کو چھوڑے یا کسی بدکار کنانی لڑکی سے بیاہ کرے۔ بس خادم نے ابراہام کا حکم ماننے کے لیے حلف اٹھایا، اور خدا اس خادم کو سیدھا ابراہام کے رشتہ داروں کے پاس لے گیا۔ وہاں اس نے ایک خوبصورت لڑکی دیکھی جس کا نام ربکا تھا۔ اسحاق اور ربکا کے ہاں ایک بیٹا پیدا ہوا جس کا نام انہوں نے یعقوب یعنی اسرائیل رکھا۔ وہ اسرائیل کی عظیم قوم کا باپ بنا۔ اسرائیلی آج بھی اس سرزمین میں آباد ہیں جسے کنان کہتے تھے۔ اسرائیل میں سے ایک شخص اٹھا جو اپنے ساتھ تمام دنیا کے لیے بڑی برکت لایا۔ تصویر نمبر 22، یسوع کی پیدائش۔ خدا کا کلام سچا ہے اور خدا کبھی جھوٹ نہیں بولتا۔ خدا نے آدم سے وعدہ کیا تھا کہ وہ ایک ایسے شخص کو بھیجے گا جو شیطان پر فتح پائے گا۔ اس نے نوح کو آگاہ کیا کہ وہ بدکاروں کو دنیا سے مٹا دے گا۔ خدا نے ایوب پر واضح کیا کہ خدا وہی کرتا ہے جو انسان کے لیے بہتر ہے۔ اور اس نے ابراہام پر ظاہر کیا کہ وہ ہمیشہ اپنے وعدوں کو قائم رکھتا ہے۔ اس تصویر میں آپ جس بچے کو دیکھ رہے ہیں، اس کا نام یسوع ہے۔ وہ جب وقت پورا ہو گیا، اسرائیل کی سرزمین میں پیدا ہوا۔ اس کی ماں ایک کنواری تھی، اس کا نام مریم تھا۔ وہ ابراہام اور اسحاق کی اولاد تھی، لیکن وہ واحد سچے خدا کا بیٹا تھا۔ یسوع ہی وہ شخص ہے جو تمام جہان کے لیے برکتیں لایا، کیونکہ وہ شیطان کو شکست دینے اور ہمیں خدا سے ملانے کے لیے آیا، تاکہ اس کے وسیلے سے خدا کے وعدے پورے ہوں۔ تصویر نمبر 23، یسوع کی صلیبی موت۔ یسوع بڑا ہوا تو اس نے لوگوں کو خدا کی راہیں بتائیں۔ اس نے کئی معجزے کیے تاکہ لوگ جان سکیں کہ وہ خدا کی طرف سے آیا ہے، لیکن بدکار لوگ اس پر ایمان نہ لائے۔ انہوں نے اسے ایک لکڑی کی صلیب پر کیلوں سے جڑ دیا، اور یوں اس نے جان دی۔ ایک سپاہی نے اپنے نیزے سے اس کی پسلی چھید ڈالی۔ وہ سچ مچ مر چکا تھا۔ دوستو، خدا نے آدم سے کہا تھا کہ اگر اس نے درخت میں سے کھایا تو مر جائے گا. ہم سب نے خدا کی نافرمانی کی ہے اور ہم ہمیشہ کی موت کے حقدار ٹھہرے. لیکن یسوع نے ہمارے گناہوں کی خاطر اپنی جان دی. ابراہیم نے اسحاق کے بدلے ایک مینڈھے کو ذبح کیا، لیکن خدا نے اپنے اکلوتے بیٹے کو ہمارے لیے قربان کر دیا. جب یسوع ہماری خاطر موا تو شیطان کو شکست ہوئی. اس کی وہ طاقت جو ہمیں ہمیشہ کی موت مارنا چاہتی تھی ختم ہوئی. تصویر نمبر 24، یسوع زندہ ہے. یسوع کا بے جان جسم ایک قبر میں رکھ دیا گیا، لیکن تیسرے روز وہ پھر زندہ ہو گیا. وہ اپنے دوستوں پر ظاہر ہوا، لیکن ان میں سے ایک جسے توما کہتے ہیں وہاں موجود نہیں تھا. انہوں نے توما سے کہا، ہم نے خداوند کو دیکھا ہے، لیکن اس نے ان کی باتوں کا یقین نہ کیا. تب یسوع ان پر دوبارہ ظاہر ہوا. اس نے توما کو اپنے ہاتھوں میں میخوں کے سوراخ دکھائے. اس نے اپنی پسلی میں نیزے کا زخم بھی دکھایا. یسوع نے توما سے کہا، بے اعتقاد نہ ہو بلکہ اعتقاد رکھ. مبارک ہیں وہ جو بغیر دیکھے ایمان لائے. دوستو، ہمیں توما کی طرح بے اعتقاد نہیں ہونا چاہیے، بلکہ ابراہیم کی مانند ہونا چاہیے جس نے خدا کے وعدے پر یقین کیا. یسوع پر ایمان لا کر ہم خدا کو جان سکتے ہیں اور اس کے ساتھ ہمیشہ کی زندگی حاصل کر سکتے ہیں.